भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। हरेक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्कमा प्रसारण हुँदै आएको कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यकामा 90 मेगाहर्च, त्यसै गरी विराटनगरको स्काई एफएम, रौतहटको नुन्थर एफएम, नुवाकोटको रेडियो जालपा र त्रिशुली, पोखराको रेडियो तरंग, पाल्पाको रेडियो मदन पोखरा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, हेटौँडा एफएम, सुर्खेतको रेडियो भेरी, काभ्रेको सेफर्ड एफएम, रेडियो तेह्रथुम लगायतका विभिन्न स्थानीय एफएमहरूबाट सुन्न सक्नुहुन्छ। आजको एकल कविता वाचनमा हामीसँग काठमाडौँ बुढानील कण्ठकी बिना थिङ तामाङ हुनुहुन्छ। बिनाजी, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद, नमस्कार।
कति भयो कविता लेख्न थाल्नुभएको?
यो अब ठ्याक्कै यति भयो भन्ने चाहिँ मलाई नै अनुभव छैन। लेख्थेँ सानैदेखि, अलि पब्लिस गरेर आउन थालेको चाहिँ 3-4 वर्ष भयो।
कति तपाईँले फुटकर मात्रै पब्लिस गर्नुभएको छ कि सङ्ग्रह पनि आएको छ?
होइन, फुटकर मात्रै छ अहिलेसम्म, चाहिँ सङ्ग्रह छैन, ल्याउने प्रयासमा चाहिँ छु।
कविता कस्ता लाग्छन्? कविता भनेको के हो जस्तो लाग्छ?
कविता मेरो लागि जीवन हो, यो बेगर सायदै बाँचिन्छ। अनुभवमा नि कविता हुन्छ, व्यक्त गर्नै पर्छ भन्ने छैन। कहिलेकाहीँ शब्दमा व्यक्त गरिन्छ, त्यसलाई पब्लिस गरिन्छ, त्यो सुन्छन् मान्छेहरूले, नत्र हामी अनुभूति गर्न सक्छौँ।
एउटा कविता सुनौँ त सुरुवातको।
हुन्छ, मेरो कविताको शीर्षक छ प्रेषक बुद्ध। आमा, एउटा मिठो सपना टिपेर ल्याउँछु अनि तिम्रो शिरमा सजाउँछु। आमा, एउटा मिठो सपना टिपेर ल्याउँछु अनि तिम्रो शिरमा सजाउँछु। प्रिया, एक अञ्जुली पानी सोरेर ल्याउँछु अनि तिम्रो तिर्खा मेटाउँछु। ए देश पर्ख, म अमन खोजेर ल्याउँछु अनि खेतका आली आली शान्तिको गीत गाउँछु। यस्तै थुप्रै बाचा गरेर समुद्रको देश पुगेको ठिक 1 वर्षपछि पार्सल बनाउने कम्पनीमा पार्सल बनाउँदा बनाउँदै ऊ आफै पार्सल बनेर पठाउँछ एउटा उपहार। काठको बक्सामा लेखिएको थियो ठेगाना नेपाल, प्रापक मायादेवी, प्रेषक बुद्ध।
निकै सुन्दर कविता सुनाउनु भयो। कहिले लेख्नु भएको कविता थियो, सम्झिनुहुन्छ?
यो यस्तै 6 महिना जति चाहिँ भयो यसको मैले लेखेर राखेको थिएँ।
बिनाजी के गर्नुहुन्छ कविता लेख्ने बाहेक?
म जागिरे छु, शिक्षक पेसा हो, त्यो बाहेक गृहिणी।
कहाँ पढाउनुहुन्छ?
म कार्यरत क्षेत्र चाहिँ बुढानी कण्ठ श्री जयभद्रकाली निम्न माध्यमिक विद्यालय हो, तौलुङ भन्ने ठाउँमा छ त्यो।
अहिलेसम्म कति कविता लेखियो होला, सम्झिनुहुन्छ?
यसै अब त्यो खेस्रा खेस्री होइन, सबै गर्दाखेरि त पुगे होला नि 100-150 वटा। सेलेक्टेड त त्यस्तै हो, 40-50 यस्तै हुन्छ।
अर्को कुन सुनाउनुहुन्छ, तयार छ?
छ, हुन्छ। म अर्को, मेरो कविताको शीर्षक छ तारेवीर। त्यो तारेवीर जो सदियौँदेखि पेमाको गुन्यौँ गोबैस आफूमा पोखाएर उन्मत्त बनिरह्यो, पासाङको बलिष्ठ पाखुरा निचारेर घटघटी पिइरह्यो र आफूलाई बलवान साबित गरिरह्यो, सँगसँगै काठमाडौँसँग सम्भोग गरेर जन्माइरह्यो बग्रेल्ती निरङ्कुश पहिरोहरू, भत्काइरह्यो राममाया छिरिङका आँखाका दह, बगाइरह्यो रामे श्यामे दोर्जेका आरुफूल सपनाहरू र पुर्याइरह्यो सिंहदरबार बालुवाटारमा, कुल्चिरह्यो हजारौँ जनताका खुसीहरू। मलाई सदियौँदेखिको यो क्रम भत्काउनु छ, मलाई सदियौँदेखिको यो क्रम भत्काउनु छ, बग्दा बग्दै बाफिनु छ विद्रोहको ज्वालाले, मडारिनु छ निर्भीकताको बादल बनी अनि प्रहार गर्नु छ चट्याङ तारेवीरको लिङ्गमा बनाउनु छ नपुंसक।
कहिले लेख्नु भएको कविता यो?
यो पनि त्यस्तै भयो होला 6-7 महिना यस्तै अराउन्डमै भयो। म त्यसपछि अलिक व्यस्त थिएँ, त्यसकारण मैले त्योभन्दा यता एउटा दुईवटा यस्तै फुटकर लेखेको छु।
कुन समयमा बढी फुर्छन् कविताहरू?
म समय भनेको यही भन्ने चाहिँ हुँदैन, तर म बेलुकाको समय चाहिँ बढी कविता वा त्यो रच्नको लागि दिने गर्छु।
बताइसक्नुभयो तपाईँ गृहिणी हुनुहुन्छ अनि घरको कामकाज पनि गर्नुपर्छ होला, स्कुल पढाउनुहुन्छ दिनभरि शिक्षिकाको रूपमा, त्यसभन्दा अरू समय उबारेर कविता लेख्नलाई कतिको सजिलो वा अप्ठ्यारो महसुस हुन्छ?
सहजताको कुरा गर्ने हो भनेदेखि त हामी गृहिणी जागिरे महिला भइसकेपछि अलि अनुकूल चाहिँ हुँदैन रहेछ. त्यही पनि म चाहिँ अब त्यो लगाव भयो एउटा लगाव भइसकेपछि मान्छेले समय निकाल्न सक्ने रहेछन् त्यस्तै लाग्छ मलाई चाहिँ.
अर्को कविता तयार गर्नुभएको छ?
छ मसँग. मेरो अर्को कविताको शीर्षक छ बाह्र म. अस्ति बिहानै बा आउनु भएको थियो रे, म घाम टिप्न हिँडेको थिएँ, भेटै भएन. हिजो दिउँसो फेरि बा आउनु भएको थियो रे, म घाँस खोज्न गएको थिएँ, अह भेटै भएन. सायद आज साँझ फेरि बा आउनुहुन्छ, म भने भरे समय टिप्न जाँदैछु, अह आज पनि कसै गरी भेट हुन्न. मेरा बा राप्तीको किनारै किनार मध्य दिनमा चर्को घाम टाउकोमा राखेर मलाई साइकलमा डोर्याउँदै पुर्याउनुहुन्थ्यो अस्पताल. म भने बजारको ललिपप र सोकेसको पुतलीले बेसरी अठिरहन्थे, लामो एक खुइया छोडेर बा आकाश हेर्नुहुन्थ्यो, म बजार हेर्थेँ. बिहानभरि चिसो बरफ बेचेको पैसा खल्तीमा सुमसुम्याउँदै मेरो अनुहार मुसार्दै तातो बाफमा भन्नुहुन्थ्यो, कुन चाहिँ मन पर्यो छोरी. ठ्याक्कै कर्णाली ब्लुजका हर्षबहादुर हुन् मेरा बा. नियतिको पैतालाले कुल्चेको छाती अनि कुच्चिएको अनुहार बोकेर हाँस्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, तँ त मेरो मुटुको टुक्रा होस्. त्यसो भनेको यस्तै 4-5 वर्षपछि दिई पठाउनु भयो अपरिचितलाई. त्यसैले बालाई सन्चो छैन आजभोलि, यही बिसन्चोमै बा आउनुहुन्छ मुटुको टुक्रा हेर्न. बरा मेरा बालाई के थाहा, बाध्यता र व्यवस्थामा त्यो मुटो कहिले घाम टिप्न, कहिले घाँस खोज्न अनि कहिले समय टिप्न दौडिरहेछ जिन्दगीको म्याराथनमा.
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन.
निकै मन छुने हृदयस्पर्शी कविताहरू सुनिरहेका छौँ हामी. बिना थिङ तामाङ हामीसँग हुनुहुन्छ आजको एकल कविता वाचनमा. तपाईँले बा शीर्षकको यो कविता, मेरा बा शीर्षकको कविता सुनाइसकेपछि मलाई सोध्न मन लाग्यो, तपाईँ जन्मनु भएको ठाउँ कहाँ हो, तपाईँको माइतीतिरको परिवारका सदस्यहरू र तपाईँको बाल्यकालका कुराहरू पनि जोडौँ न.
हुन्छ, म मेरो जन्म चाहिँ मकनपुर जिल्ला हेटौँडा नगरपालिका वडा नम्बर 9. मैले एसएचजीसम्मको शिक्षा त्यहीँबाट लिएको थिएँ. बाल्यकाल एकदम रमाइलो, म एक्लो छोरी, त्यस कारणले जे भन्यो त्यही पुर्याइदिने बा आमाको रहरहरू. त्यस कारणले बाल्यकाल एकदम रमणीय बित्यो. 52 सालमा एसएलसी सकेपछि चाहिँ विवाह गरेर काठमाडौँ पसेँ.
सम्झिनुहुन्छ कविताले तपाईँ सानो छँदाखेरि कुन बेला कहिले कुन कविताले कसरी छोयो होला, याद आउँछ?
म सानो छँदा उत्ति कविता भन्दा पनि मलाई कथा अनि यो हिन्दी उपन्यासहरू, जासुसी उपन्यासहरू बढी रुचाउँथेँ. बाले उपन्यास ल्याउनुहुन्थ्यो, सिरानी मुनि लुकाएर राख्नुहुन्थ्यो हिन्दी उपन्यासहरू. आमा पनि पढ्नुहुन्थ्यो उपन्यासहरू. मलाई कथा उपन्यासले बढी छोएको थियो.
अनि कविताले कहिलेदेखि छुन थाल्यो?
कविताले ठ्याक्कै यतिखेरै छोयो भन्ने चाहिँ होइन, तर लेख्न सजिलो चाहिँ हामीलाई भाव व्यक्त गर्न. कथा कविता के अरे कथा उपन्यासमा एकदम लामो समय पनि दिन सक्नुपर्ने, त्यस कारणले मैले चाहिँ कवितालाईबाट चाहिँ आफ्नो भावहरू चाहिँ छोटोमा छिटो व्यक्त गर्न सकिन्छ भनेर व्यक्त गर्न थालेको. धेरै चाहिँ भएको छैन यसको.
तपाईँ कविता बाहेक अरू कुन कुन विधामा कलम चलाउनुहुन्छ?
मैले अब भन्ने पर्दा कथामा चाहिँ मेरो एउटा सङ्ग्रह पनि निस्किसकेको छ, छुकी कथा सङ्ग्रह 2070. त्यस्तै म उपन्यास पनि रुचाउँछु लेख्नको लागि, तर अहिलेसम्म त्यो चाहिँ लेखिसकेको चाहिँ छैन.
भनेपछि कविता, कथा र उपन्यासमा कलम चलाउनुहुन्छ, उपन्यास लेख्ने तयारीमा हुनुहुन्छ, यसरी बुझौँ?
त्यो बाँधिएको जस्तो हुन्छ. हुन्छ त्यो पनि.
अर्को कविता कुनै तयार गर्नुभएको छ?
छ मसँग. अर्को यो हाम्रो यो हेटौँडा एफएमले, शक्ति एफएमले एकपटक यो प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर देशभरि यो बहुभाषिक कविता गोष्ठी आयोजना गरेको थियो राष्ट्रिय. त्यसमा मेरो यो कविताले प्रथम स्थान हासिल गर्न सफल थियो. म त्यो कविता वाचन गर्न चाहन्छु. यो चाहिँ हामीले बहुभाषिक भन्ने बित्तिकै तामाङ भाषाबाट मैले प्रतिनिधित्व गरेको थिएँ, त्यसलाई नेपालीमा नि वाचन गरिएको थियो. मसँग अहिले नेपाली छ. कविताको शीर्षक छ सान नानी. सान नानी चाइनिज मोबाइलका 2-4 सेट बोकेर बन्ढाडे गाउँ पसेकै दिन हो गाउँको बगैँचाबाट 2-4 फुलहरू गायब भएको. बेली चमेली मखमली जाई जुई बेगमबेली अरू थुप्रै फुलका हाँगाहरू लाछिएको हो. त्यही दिन त हो मैले कालो कैलो निखर खैरो अझ अरू थुप्रै रङका बन्ढाडेले आफ्नो पैतालाका डोबहरू बास्नादार माटोले छोप्दै ठाडो पुच्छर लाएर कुले लाम ठोकेको देखेको म अवाक हठात उभिरहेँ म एउटा जुनकिरी फगत मेरो सानो उज्यालोले देख्न सकिएन ती बन्ढाडेहरू यदि म जस्तै सयौँ जुनकिरीहरू त्यहाँ हुँदा हुन् त पक्कै केही हुन्थ्यो केही गरिन्थ्यो कस्तो विडम्बना कस्तो दोधार त्रासै त्रास डरै डर त्यही दोधारमा मैले आवाज दिएकै हो तर सान नानी सुनेनन् हर्के श्यामी साधुरामले अनि सुनेनन् एनजिओले सुनेनन् सरकारी निकायले सुनेनन् दात्री निकायले अह कसैले सुनेनन् म उसै गरी उभिरहेँ सानो चेतनाको टुकी बालेर तर कतिन्जेल सान नानी तर कतिन्जेल सान नानी अचानक मध्यरातमा झ्याप्प निभ्यो त्यो सानो उज्यालो निलो त्यो ठुलो अँध्यारोले तर पनि सान नानी मलाई विश्वास छ मिरमिरे त हुन्छ नै उज्यालो त छाउँछ नै अवश्य पनि एक दिन बिहान हुनेछ अनि म मेरा बगैँचाका फुल चोर्नेहरू ती बन्ढाडेहरूको कम्मर भाँच्ने गरी हानेछु झटारो अदमरो पारेर उदमुन्टो लाएर चौबाडोमा झुन्ड्याएर हरेक पटक ओहोर दोहोर गर्नेहरूको घृणाको एक लात बजारेर निशाला चिर्ने हजारौं जुनकिरीहरू तयार पार्नेछु।
तपाईँले यसलाई तामाङ भाषामा लेख्नु भएको थियो, पछि नेपालीमा उल्था गर्नुभयो।
हजुर,
तपाईँले तामाङ भाषामा लेख्नु भएको मौलिक कविता पनि छ अहिले यति बेला?
छ,
हामी सुन्न सक्छौ।
हुन्छ, यो तामाङ भाषामा लेखिएको कविता छ। मैले यो अस्ति हाम्रो यहाँ मातृभाषा कार्यक्रम भएको थियो प्रज्ञा प्रतिष्ठानले, त्यतिखेर मैले वाचन गरेको थिएँ। तामाङ भाषामा वाचन गरौँ।
सुनाउनुहोस्।
कविताको शीर्षक छ तिलमा रङ्गम्बा च्याङ्बा। तिलमा रङ्गम्बा च्याङ्बा पोङसम आइर घोर्की नकावाबा टालो नङ किङ नासी यारी इन्डियन रेडियो घन्काइदिसी थेहन्डो हानङ अचिनकी एङ्गाधारीभरि हाबला आबसे राडी तिजीबा बेलारी मङ्ग्रे मुसादिवन मुसु मुसु निसी छटके मिसे यसै गाँदा च्याबा बेलारी गा म्रप कुनारी सेमनाङ पाडा मेन्दो सर्नलसी पेसी वाप वाप तबलमुबा आमासे सगुन सुङसी तुन्बा मकैला भ्यापार सरी नथन्न सुरङ लसी सिप लझेकी गाइङम्जी गम थे भ्यापार हिन्न अनि यसो पिन्बा वाला बनारसी श्यामा याला सिको फाइभ घडी मखमली चप्पल अनि सिरमेन्दो धेन नौगेडी याङमा गाइङम्जी गम लाउस्या धोइदा दाजी आखे से तम्बा लवन मा तिनी हिन्से जामे रङला तजी सेम सेसम पाप नासम पुण्य सुङ्बम फ्यालबम इङ्गित चनेसी चुमिङला लनिङ हिन्ना सरी आइन मुरी थन्ला चुमिङला रानी हिन्ना घतिरी छ्याना लला चुमिङला तिङ हिन्ना सेमनाङ्री थन्ला चुरङ पङ्बा लागि नदोन साँच चनुन एसेङ लनिङ सोजी भेनान्से च्याबाथिन थुर्ब खाम्बजा एसे हेला तिङ चुरङमा तीस हजारी देप्सिनीजी थेपनारेसी श्यामा सिको फाइभ घडी सिरमेन्दो मखमली चप्पल हारेला नौगेडी छोलारी युजी तेप्पेन अर्को मैच्याङ भाउदा तिलमा रङ्गम च्याम्बा सगुन बसी खाबाए तिलमा रङ्गम्बा।
नेपालीमा सुनिसकेपछि यसको शब्दहरूमा अझ मौलिक शब्दमा दम होलान् र तामाङ भाषा बुझ्नेहरूको लागि अझ प्रभावकारी रहला भन्ने आशयले नै मैले तपाईँलाई यसलाई वाचन गर्न लगाएको थिएँ र मेरो आशयको अभिष्ट पनि पुरा भयो कि सुन्नेहरूले त्यो पर्गेल्नुहुन्छ भन्ने मेरो विश्वास छ। तपाईँले केमा पुरस्कार पाउनुभएको थियो भन्नुभयो नि, यसमा अघि प्रथम भएको थियो
राष्ट्रिय बहुभाषिक गोष्ठी 2070 यो शक्ति एफएमले प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर हेटौँडामा सञ्चालन गरेको थियो। देशभरिबाट 50 बढी कविताहरूबाट हामी 10 सेलेक्ट गरेर कविहरू चाहिँ वाचनको लागि प्रत्यक्ष वाचनको लागि पुगेका थियौँ त्यतिखेरको।
तपाईँको कवि सहपाठीहरू हुन्छन् नि सँगसँगैका, यसो भेटघाट भइरहने कुराकानी गरिरहने कविताबारे को को हुनुहुन्छ?
स्पेसल्ली मेरो अराउन्ड म आफ्नो कार्यरत क्षेत्रमा त त्यो साथीहरू हुनुहुन्न, तर मन पराउने सुन्ने चाहिँ हुनुहुन्छ। मेरो एकजना पाल्पाको साथी बहिनी जे भने पनि स्वप्निल लिएर भन्नुहुन्छ, त्यस्तै हाम्रो सहयात्रामै सँगसँगै कथा लेखेको मेरो कवि बहिनी विद्या हुनुहुन्छ, विद्या सापकोटा लगायत अरू धेरै हुनुहुन्छ।
तपाईँहरूको त अनि साहित्यिक छलफल माहौल पनि जम्छ होला कहिलेकाहीँ?
ठ्याक्कै प्रत्यक्ष भेटघाट चाहिँ हुँदैन, फोनमा चाहिँ कुरा हुन्छ। स्वप्निलसँग अलिक बढी नै कुरा हुन्छ मेरो, विद्यासँग पनि हामी फेसबुकमा भेटघाट।
कविता सुनाउनुहुन्छ स्वप्निलजीलाई विद्याजीलाई?
सुनाउँछु म।
के भन्नुहुन्छ
उहाँहरू? सुधार्नुपर्ने ठाउँमा सुधार्नुपर्छ भन्ने जे, त्यस कारणले म सुनाउँछु, राम्रो ठाउँमा राम्रो भनेर प्रोत्साहन दिनुहुन्छ बहिनीहरूले।
तपाईँ चाहिँ विद्यार्थीहरूलाई पढाउनु पनि हुन्छ, के विषय पढाउनुहुन्छ?
मैले ठ्याक्कै पढाउनु पनि चाहिँ नेपाली र कम्प्युटर साइन्स पढाउँछु।
कविता खुब सुनाउनुहुन्छ होला विद्यार्थीहरूलाई पनि?
विद्यार्थीहरूलाई थाहा छ म लेख्छु सुनाउँछु, त्यस कारणले कुनै कुनै पिरियडहरूमा चाहिँ उनीहरूले विशेष कविता सुन्न मन पराउँछन्।
कहिलेकाहीँ गुड फ्राइडे मनाउनलाई विद्यार्थीहरूलाई कविता लेख्न पनि सिकाउनुहुन्छ?
एकदमै त्यो चाहिँ हुन्छ मेरो।
तपाईँको विद्यार्थी त त्यसै भए धेरै कवि कवयित्री पनि हुनुहुन्छ होला?
स्पेसली अहिलेसम्म त्यसरी थाहा छैन, तर उनीहरूको रचनाहरू म फुटकर हाम्रो यो तामाङ भाषामा लेखिएका चाहिँ म छपाउनको लागि प्रेरित गर्छु, लेख्छन् जे होस्।
अर्को कविता तयार गर्नुभयो, कुन सुनाउनुहुन्छ अब?
मैले मलाई लाग्छ यो अहिले भर्खर मैले वाचन गरेँ नि तामाङ भाषामा, तामाङ भाषामा नबुझ्ने साथीहरूको लागि त फेरि अन्याय हुन्छ के वाचन गरेँ भन्ने, त्यस कारण मैले त्यसको नेपाली पनि सुनाउँछु भन्ने लागेछ। त्यो अघि भर्खर वाचन गरेको कविता नेपालीमा भन्दाखेरि चाहिँ शीर्षक चाहिँ हिजो जस्तै लाग्छ च्याङ्बा, हिजो जस्तै लाग्छ च्याङ्बा तिन पोङ रक्सी सिँगै कुखुराको बाले डालोभरि रोटी बोकेर हातमा इन्डियन रेडियो घन्काउँदै त्यो ठाडो उकालो कतै नबिसाई मलाई माग्न आएका थियो, आप्पाले राडी ओछ्याउँदा जुङ्गा मुसार्दै मुसु मुसु हाँसेर छड्के नजर मलाई लाउँदा ढोकाको कुनामा मनभरि गुनास फुलाउँदै म लाजले रातो भएकी थिएँ, आमाले सगुन भन्दै दिएको मकैको व्यापार भुइँमै नराखी तिमीले यसरी रित्यायो कि मलाई लाग्यो म त्यही व्यापार भए, अनि तिमीले दिएका रातो बनारसी साडी सिको फाइभ घडी मखमली चप्पल शिरफुल अनि नौगेडी म दङ्ग परेथे लाउरे नि हुने भए भनेर, आँखीहरूले तम्बा गर्दै ज्वाई हाम्रो छोरी आजबाट तपाईँको भयो मारे पाप पाले पुण्य भन्दा हात जोड्दै खिस्स हाँस्दै यिनी त मेरी जुन हुन् धरतीमा होइन म आकाशमा सजाउँछु, यिनी त मेरी रानी हुन् गद्दीमा राज गराउँछु, यिनी त मेरी मुटु हुन् दिलभित्र सजाउँछु, यसो भनेको एक महिना नबित्दै साँच्चै तिमीले जुन बनायो साराले हेर्न र चुम्न सक्ने कोठीमा विराज गरायो रानी बनाएर रा। अनि आफ्नो मुटु यस्तै 30,000 साटेर गयो त्यो बनारसी साडी सिको फाइभ घडी शिरफुल र मखमली चप्पल काँटेको नौगेडी फेरि झोलामा हाल्यौ फेरि अर्को मैच्याङ ल्याउन हिजो जस्तै लाग्दैछ च्याङ्बा तिमीले मेरो घरमा सुगुन ल्याएको।
आफ्रे बडा मिठो कविता र एकदमै सामाजिक एउटा समस्याको चाहिँ ठुलो जड समेत बोलेको कविता र नारी भावले प्रकट गर्नुभएको तपाईँको कवितालाई मैले एकपटक फेरि सलाम गर्दै तपाईँलाई अर्को कविता वाचन गर्नलाई आग्रह गरेँ।
अर्को कविताको शीर्षक छ We all must be human.
We all must be human.
Human. अङ्ग्रेजीमा शीर्षक छ तर कविता नेपाली हो। अलिक पहिले ठ्याक्कै मिति याद भएन काला अझ भनौँ निक्कर काला आँखाभित्र गहिरो खाडल बनाउँदै ऊ बेसुरले फलाक्दै थियो अङ्ग्रेजीमा वी अल मस्ट बी ह्युम्यान, दुई चार कुइरा दुई चार खैरा केही काला आँखा चम्किएका थिए पाँच दस जोर थपडी घन्किएका थिए हलभित्र अनि ठोकिएका थिए चाँदीका चम्चा र महँगा डिनर प्लेट, त्यसको ठिक एक वर्षपछि ऊ खाल्डो खन्न लाउँदै थियो अल्छेको वनभित्र रोबोटहरूलाई फलाक्दै थियो साला देशद्रोहीहरू गाड जिउँदै आमाको छातीमा कुल्चनिनीहरूलाई, त्यतिखेर गर्याम गर्याम बुटको आवाज उत्तिसका रुखहरू चिर्दै थिए थर्कमान भए चराहरू जनावरहरू सायद प्रकृति पनि, त्यसको ठिक एक महिनापछि मैले उसलाई होटेल हयातमा भेटेथेँ त्यो दिन ऊ अझ निखर काल आँखा बनाउँदै अझ गहिरो बनाउँदै भन्दै थियो वी म अल मस्ट बी ह्युमन।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
पीडा चित्कार सामाजिक विकृतिहरू विद्रोहहरू बिना थिङ तामाङका कविताले बोल्छन् भनेर मैले भने सम्भवतः अत्युक्ति हुँदैन। अब यीभन्दा बाहिरका सम्वेगहरूमा पनि कविता लेख्नुभएको छ?
प्रेम भावमा पनि छन् त्यसो त, तर
कस्ता किसिमका भावका कविता चाहिँ बढी आइरहन्छन् त तपाईँलाई फुर्छन् लेखौँ लेखौँ लाग्छ?
मलाई सामाजिक चेतनाले भरिएका कविताहरू लेख्न मनपर्छ, त्यसले कविताले केही चेतना पनि जागृत गरोस् भन्ने पनि लाग्छ।
मञ्चहरूमा कविता सुनाउनु भएको छ कतै?
सुनाएको छु।
कस्तो किसिमको प्रतिक्रिया पाउनुहुन्छ दर्शकहरूको भिडमा?
अब प्रत्यक्ष त अब राम्रै छ भन्ने प्रतिक्रिया पाउँछ, पछाडिबाट कस्तो आउँछ त्यो त मैले
यसरी हामी दुईजना मात्रै बसेर कविता वाचन गरिरहनु र मञ्चमा कविता वाचन गर्नुमा के फरक हुँदो रहेछ, अनुभूति भन्न सक्नुहुन्छ?
मञ्चमा चाहिँ प्रत्यक्ष प्रतिक्रिया पाइहाल्ने अनि अलि उत्साह बढ्ने, यो चाहिँ अब रेकर्डिङ
हामी दुईजना मात्रै बोलिरहेको हुन्छौँ होइन, सुन्नेहरूले कतिजनाले सुन्नु भएको छ देखिँदैन यहाँबाट
हजुर।
तपाईँ कार्यक्रम एकल कविता वाचनमा कवयित्री बिना थिङ तामाङका कविताहरू सुनिरहनु भएको छ। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ यो कार्यक्रम प्रसारण हुन्छ। उज्यालोको वेबसाइट www.ujyaloonline.com तपाईँ एकल कविता वाचन डाउनलोड गर्न वा सुन्न सक्नुहुन्छ। बिना थिङ तामाङका अरू कविताहरू लिएर केही बेरमा आउँछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामीलाई कवयित्री बिना थिङले कविताहरू सुनाइरहनु भएको छ। बिना थिङ तामाङको जन्मस्थान मकवानपुर जिल्ला हो, हेरौँडा नगरपालिका वडा नम्बर 9 उहाँ जन्मनुभएको। हाल उहाँ काठमाडौँ बुढानीलकण्ठ 1 रहँदै आउनुभएको छ। श्री जय भद्रकाली निम्न माध्यमिक विद्यालयमा शिक्षण गर्नुहुन्छ। एमएडसम्मको अध्ययन गर्नुभएकी बिनाको छुकी कथा संग्रह 2069 प्रकाशित भइसकेको छ। साहित्यमा उहाँले विभिन्न पुरस्कारहरू पाइसक्नु भएको छ। बागदरबार साहित्य समाजकी कोषाध्यक्ष, तामाङ दाजाङकी सहसचिव, विश्व साहित्य महासंघ नेपाल शाखाकी सचिव समेत रहिसक्नुभएकी बिनाजीका कविता सुन्दै आज म उहाँसँग कुराकानी पनि गरिरहेको छु। फेरि कविता सुन्न मन लाग्यो, मलाई त आज सुनिरहौँ जस्तो भइरहेको छ।
हुन्छ, मसँग अर्को एउटा कविता छ, सान नानी नै हो कविता शीर्षक। सोइनम ढाकरभरिका रहरहरू, सोइनम ढाकरभरिका रहरहरू पातले खोलामा बगाउँदै मैले साँगु तरे देखि देखि नै छोड्यो गाउँको बिम्ब।
मैले रोकेर सोध्न मन लाग्यो बिचमा, तपाईँलाई अवरोध गरेँ भने म क्षमा चाहन्छु, त्यसलाई फेरि दोहोऱ्याएर पनि भनिदिनु होला। सोइनम भनेको के हो?
सोइनम भनेको एउटा तामाङ पात्रको नाम हो। यो हाम्रो तामाङ कल्चरमा मेरो कविताहरूमा प्रायः म त्यस्ता बिम्बहरू ल्याउन चाहन्छु आफ्नो संस्कृतिका, त्यसलाई एउटा भन्छ मिक्सिङ गरेर एउटा नयाँ,
त्यसले मिठो पनि सुनेको छौँ हामीले, त्यही भएर नबुझेर मैले सोधेकै हो।
हजुर हजुर, ठिकै छ, म फेरि बात गर्छु। मैले सम्बोधन गरेँ, सोइनम सोइनम ढाकरभरिका रहरहरू पातले खोलामा बगाउँदै मैले साँगु तरेदेखि देखि नै छोड्यो गाउँको बिम्ब। मगर्ने दिदीको घर छेउको चौरमा नुनचोर खेल्न छोडेदेखि पाइनँ मैले जिन्दगीको स्वाद, सान नानी वास्तवमै मैले जबदेखि टेके यो सिभिल मलको अन्तिम तल्ला, तबदेखि देख्न छोडे घरनेरको बकैनाको रुख, जबदेखि गर्न थाले आँसुको खेती असन्तोषको घडाले भरिएको छु, जबदेखि चपाउन थाले बर्गर र पिज्जा भोकले रन्थनिएको छु। म बाँचेको समय र यो हुल चाहेर पनि म विच्छेद गर्न सकिरहेको छुइनँ, के तिमी पनि यही हुलमा सामेल छौ?
तपाईँ चाहिँ कस्ता किताबहरू पढ्नुहुन्छ नि, आफूले अध्ययन गर्ने किताबहरू चाहिँ?
मलाई चाहिँ अब सामाजिक चेतनाले विद्रोहले भरिएका महिला नारी सशक्तिकरणको किताबहरू चाहिँ बढी मनपर्छ।
प्रायः कुन विधा बढी पढ्नुहुन्छ?
मैले पढ्ने प्रायः कथा, त्यसपछि उपन्यास।
कविताका पुस्तकहरू कतिको पढ्नुहुन्छ?
कविताका पुस्तकहरू जब छोइन्छ त्यो कविको नाम सुनेर पनि कहिलेकाहीँ पढिन्छ, कहिलेकाहीँ कविता सुनेर पनि कविलाई पढिन्छ फेरि।
कस्ता कविका, को कविका कविता पढ्न मन लाग्दैन भनेर त म सोध्दिनँ अप्ठ्यारो पारेर, तपाईँलाई पढ्न मन लाग्ने कविका नामहरूमा चाहिँ एक दुईजना सम्झेको जति भन्नु पऱ्यो भने कस कसको कविता पढ्न रहर लाग्छ?
एकदमै प्रभावित भन्नाले म चाहिँ उहाँहरूको कवितालाई सिको गर्ने प्रयास पनि गर्छु। मैले आदरणीय कवि फुलमान बलको नाम लिनै पर्छ देखेर, त्यस्तै गरी रमेश सायनको पनि कविता खुब मनपर्छ मलाई, अनि हाम्रो रावतजीको रामबहादुर तामाङ हुनुहुन्छ उहाँको कविताले नि एकदमै छुन्छ मलाई। सुदीप पाखरिन हुनुहुन्छ, उहाँको पनि कविताहरू म सुन्छु। अनि हाम्रो भगवती बस्नेत हुनुहुन्छ इजरायलदेखि, उहाँको पनि कविताहरू मुक्तकहरू चाहिँ बढी मनपर्छ।
यी तपाईँका समकालीन साथीहरू भए, यीभन्दा अग्रज कविहरू, अगाडिका कविहरू पनि तपाईँ प्रभावित हुनुहुन्छ अथवा त्यस्तो किसिमको पुस्तकहरू खोजी खोजी पढ्नु भएको छ?
त्यस्तो मैले पुस्तक त्यसरी खोजी खोजी पढ्यो भने लाइब्रेरीमा उपलब्ध भएसम्म पढ्ने, हामीले सानोमा पढेको लक्ष्मी प्रसाद उहाँको चाहिँ कविता चाहिँ म बढी मैले वाचन के अरे आफैले गरेर गरेको छु। त्योभन्दा चाहिँ मैले त्यस्तो छैन मसँग त्यो अहिले नाम सम्झिनलाई।
अर्को कविता कुन तयार गर्नुभएको छ?
अब यो चेतना भन्दा पनि अलिकति फरक यो प्रेम सम्बन्धी छ। यो प्रभात भन्ने शीर्षकको कविता। प्रभात, शुभ प्रभात, प्रत्येक बिहान जब झर्छन् ताराहरू, प्रत्येक बिहान जब झर्छन् ताराहरू, तिम्रो स्वागतमा म उभिएको हुन्छु हृदयको पूर्वी मोहडामा, जहाँबाट म देख्न सक्छु तिम्रो ओजस्वी मुहार, तिम्रो लालित्य महसुस गर्न सक्छु तिम्रो प्रभावशाली किरण, अनि म त्यो न्यानोले घनीभूत हुन्छु। वास्तवमा तिमी प्रत्येक दिन मसँगै लगातार नाप्छौ बाटो, उसरी नै छाम्छौ माटो, केही टुक्रिएका हृदय सँगाल्छौ, केही भत्किएका मनहरू जोड्छौ, अनि साँझमा सम्पूर्ण आसक्ति मैमाथि खन्याएर मलाई नितृक पार्छौ र गायब हुन्छौ। यो तिम्रो सहानुभूति हो कि प्रेम? तर पनि प्रत्येक बिहान जब झर्छन् ताराहरू, तिम्रो स्वागतमा म उभिएको हुन्छु, निसन्देह म तिमीलाई प्रेम गर्छु।
यो कविता मलाई निकै राम्रो लाग्यो, मैले सुने र यो कविता सँगसँगै मलाई तपाईँसँग केही प्रसङ्गहरू पनि जोड्न मन लाग्यो। यो कवितालाई मैले एकपटक फेरि वाचन गर्ने अनुमति मागे तपाईँसँग पाउँछु?
हजुर, हुन्छ।
प्रभात, शुभ प्रभात, प्रत्येक बिहान जब झर्छन् ताराहरू, तिम्रो स्वागतमा म उभिएकी हुन्छु हृदयको पूर्वी मोहडामा, जहाँबाट म देख्न सक्छु तिम्रो ओजस्वी मुहार, तिम्रो लालित्य महसुस गर्न सक्छु तिम्रो प्रभावशाली किरण, अनि म त्यो न्यानोले घनीभूत हुन्छु। वास्तवमा तिमी प्रत्येक दिन मसँगै लगातार नाप्छौ बाटो, उसरी नै छाम्छौ माटो, केही टुक्रिएका हृदय सँगाल्छौ, केही भत्केका मनहरू जोड्छौ, अनि साँझमा सम्पूर्ण आसक्ति मैमाथि खन्याएर मलाई नितृक्क पार्छौ र गायब हुन्छौ। यो तिम्रो सहानुभूति हो कि प्रेम? तर फेरि पनि प्रत्येक बिहान जब झर्छन् ताराहरू, तिम्रो स्वागतमा म उभिएकी हुन्छु, निसन्देह म तिमीलाई प्रेम गर्छु। बिना थिङ तामाङको कविता मैले रहर गरेँ यो कवितालाई वाचन गर्न र उहाँको अनुमतिले वाचन पनि गरेँ। मलाई यो कविता सँगसँगै जोड्न मन लाग्यो। अब बिनाजी, तपाईँको माइतीतिर को को हुनुहुन्छ? अघि सोधेँ, घरपट्टि को को हुनुहुन्छ सोध्नै बाँकी छ।
घरपट्टि सासु ससुरा हुनुहुन्छ, श्रीमान हुनुहुन्छ, र मेरो तीनवटा बच्चाहरू छन्।
कहिले काहीँ श्रीमान र बच्चाहरूको नाममा सासु ससुराका नाममा पनि कविताहरू लेख्नुहुन्छ?
त्यसरी चाहिँ लेखिएको छैन।
त्यसै भए कहिलेकाहीँ सँगै बसेर श्रीमानलाई कविता सुनाउनु भएको त छ होला नि?
वास्तवमा मैले सँगै बसेर कविता सुनाउन पाएको नपाएको अहिले 5 वर्ष भयो। उहाँ अहिले मसँग यहाँ नेपालमा हुनुहुन्न, त्यस कारण म प्रायः तामाङ भाषाको कविता लेख्ने बेलामा चाहिँ म उहाँलाई सुनाउँछु, र केही केही वर्डहरू नजानेको खण्डमा उहाँलाई सोध्छु। उहाँ चाहिँ अलि जान्नुहुन्छ, म चाहिँ सिकारु जस्तै हुँ।
मलाई यो प्रसङ्ग थाहा थिएन र थाहा नपाइकन नै सोधेको थिएँ। अनि उहाँ चाहिँ उहाँ आफू पनि कवि हो, मैले जान्न खोजेको यो लेख्नुहुन्छ केही कुराहरू?
होइन, उहाँ लेख्नु नै हुन्न, पढ्नु नै हुन्न, तर पनि हाम्रो मेल छ।
पारिवारिक सपोर्ट तपाईँलाई मिल्छ उसो भए?
हजुर,
एउटा साहित्यमा लाग्नको लागि परिवारको सहयोग पनि चाहिने हुन्छ, विशेष सबैलाई चाहिन्छ, त्यसमाथि पनि गृहिणी महिलाहरूको लागि त झन् सहयोगको जरुरत पर्छ जस्तो मलाई लाग्छ।
त्यो एकदमै हो, परिवारको सपोर्ट बिना हामी एक्लैले के गर्छौँ भन्यो भने हामीभित्र हामीसँग घाउ हुँदा हुँदै हामी बोल्न सक्दैनौँ अथवा प्रस्फुटन हुन सक्दैन हाम्रा क्षमताहरू, मलाई लाग्छ। त्यस कारण हामी आफ्नो परिवारको खुसीको लागि पनि हामीले ध्यान दिनु चाहिँ पर्छ।
तपाईँको माइतीतिर कसैले कविता लेख्नुहुन्थ्यो?
छैन, मेरो अहिले परिवारमै माइती अथवा घरपट्टिबाट म एक्लै हुँ अहिलेसम्म, जसरी यो लेखेर अगाडि बढ्नेमा म एक्लै छु।
अब तपाईँले एउटा साहित्यको जुन बाटो खोल्नुभयो नि तपाईँको परिवारभित्र, वंशभित्र, दुवैतिर, त्यो पुस्तेनी पुस्तान्तरण चाहिँ हुन्छ कि हुँदैन? तपाईँको बच्चाहरूले चाहिँ साहित्यमा रुचि गर्छन् कि गर्दैनन्, गरेका छन् कि छैनन्?
सम्भावना देख्छु म. मेरो कान्छी छोरी एलिसा तामाङ छ, उसले एकपटक स्कुलमा पनि कविता लेखेर फर्स्ट प्राइज पाइसकेको थियो र अस्ति कथा कम्पिटिसनमा पनि सेकेन्ड प्राइज पाएकी थिए.
कविता र कथामै नाम राखी छन् त.
हजुर.
अर्को कुन सुनाउनुहुन्छ अब?
म यो अर्को नै एउटा प्रेम सम्बन्धी नै छ, हिस्टेरिया भन्ने शीर्षक छ यसको. मेरा प्राय कविताहरू चाहिँ सम्बोधनबाटै सुरु हुन्छ, नामबाट. मेरो एउटा विशेषता जस्तै हो. ए नोर्बु सुन न, आजभोलि मलाई हिस्टेरिया भएको छ. आप्पा र आमाको आँखा छल्दै सराङ माथिको कराईबाट कुराउनी चोरेर तिमीले दिएको मेरो हत्केलाभरि राखिदिएको यादले निचोरिएर हो कि क्या हो, आजभोलि मलाई हिस्टेरिया भएको छ. सल्लेरी वनमा गोठालो जाँदा चुत्रोको झ्याङले दर्फराएका यी तिग्राहरू जब जब तिम्रो स्पर्शमा उन्मत्त हुन्छ साँच्चै मलाई औडा हुन्छ. त्यसैले पो हो कि आजभोलि मलाई हिस्टेरिया भएको छ. साँच्चै नोर्बु एक जोर लाली गुराँस टिपेर मेरो शिरमा खिपेको कहाँ बिर्सेको छु र त्यही सम्झनाले त हो आजभोलि मलाई हिस्टेरिया भएको छ. डोलमा ऊ त्यो पारी सुन फल्ने देशबाट एक भारी गोइजिङको आङ्रे एक जोर शिरफुल अनि एक जोर चेप्टे सुन ल्याइदिन्छु भनेर तिमी बत्तासिएको कहिले हो? सम्झनालाई तिमी गएको दिनदेखि मैले कोरेथेँ भित्ता. अङ्गारले भित्ता किन कोरे कि भन्दै आप्पाले हिजो बिहानै भित्तामा ल्याउन लाउनु भयो. साँच्चै तिमी गएको दिन बिर्सेर हो कि क्या हो आजभोलि मलाई हिस्टेरिया भएको छ. नुवरबु साँच्चै भन न, तिमीले ती टलक्क टल्कने सिंहमर्मरका ती अग्ला पिरामिडहरू कति पटक घुम्यौ? जति पटक घुम्यौ उति पटक मेरो प्रतिबिम्ब देखेनौ? देखेनौ र त आजभोलि मलाई हिस्टेरिया भएको छ.
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन.
तपाईँको पढाइ पनि साहित्य नै हो कि अरू केही विषय पढ्नु भएको?
पढाइ मेरो इन्ट्रो चाहिँ साहित्यमै हो, त्यसपछि मैले चाहिँ हेल्थबाट मास्टर्स गरेको हुँ. साहित्यलाई निरन्तरता दिने मन हुँदा हुँदैन, अध्ययनलाई चाहिँ मैले त्यसरी बढाउन सकिनँ. त्यो
बिक्रीका हिसाबले कविताको पुस्तकहरू कतिको बिक्री भएको पाउनुहुन्छ नेपालमा?
सबैभन्दा कविता विधालाई धेरै लेखिने र कम सुनिने भनेर चर्चामा ल्याइएको पनि देख्छु, तर म कविताको बुकहरू विशेष मन परेका लेखकको कविताको बुकहरू चाहिँ किन्न मन पराउँछु, तर त्यति धेरै बिक्रीमा छन् जस्तो चाहिँ लाग्दैन.
अर्को कविता तयार गर्नुभएको छ?
छ मसँग अर्को कविता. कविताको शीर्षक छ कमरेड. कमरेड एउटा बेसमती खोला उक्लियो आज मेरो आँगनमा र हुडल्दैछ विगतका केही अध्यायहरू. कमरेड मैले मेरो बाको झोलाबाट सुटुक्क चोरेर पढेको रातो किताब, साथीहरूसँगै निधारमा बाँधेको रातो पट्टी, मध्यरातमा घन्काएको मादलसँगैको क्रान्तिकारी गीत, सबै यो बेसमती खोलाले आज उडल्दैछ. कस्तरी उमठेर आयो यो भोको पेट, कस्तरी छुट्यो रिङ्गटा ऋणले खोपिएको यो टाउकोमा, खै त कमरेड मलाई सिटामोल. कमरेड यो खोलासँगै ढल्दैछ दिन रक्तिम साँझमा, साँच्चै यो रक्तिम साँझ, रक्तिम लालीमा, रक्तिम किताब, रक्तिम झण्डा, रक्तिम पट्टी सबै श्याम श्वेत पल्टेछन् नि. कमरेड कि यो खोलामा बाँध हाल कि मलाई बान्ता गर्न देऊ.
बडा रमाइलो कविता. तपाईँको कविता पनि दमदार छन्, प्रसङ्गहरू पनि दमदार छन्, धेरै खुलेर बोल्न चाहिँ नबोलिरहनु भएको हो र कि मलाई त्यस्तो लागेको मात्रै हो?
होइन, म बोल्न त बोल्छु, एकदम फ्रेन्डली भइसकेपछि चाहिँ म जतिको बोल्ने सायदै होलान्, तर औपचारिक रूपमा चाहिँ अलिक कम नै बोल्छु.
यति बेला हामी धेरैसँग फ्रेन्डली छौँ भनेर बुझ्दै जाउँ, अगाडि बढौँ र अलि धेरै कुरा तपाईँबाट आओस् भन्ने मेरो चाहना रहेको कुरा मैले अवगत गराएँ. म फेरि तपाईँलाई अब प्रसङ्ग जोड्छु. तपाईँको कविताको प्रशंसक हुन्छन् नि, प्रशंसक मध्ये एकदमै तपाईँलाई मेमोरीमा बस्ने गरी कसैले प्रशंसा गर्नुभएको छ, ओहो यो यस्तो लाग्यो, कति राम्रो लेख्नु भएको रहेछ, यस्तो किसिमको लेख्नु भएको रहेछ भनेर तारिफ गरेको सम्झना छ कुनै कसैले?
हुनुहुन्छ, मेरो साथी हुनुहुन्छ एकजना, चितवन बस्नुहुन्छ, राजेश रुम्बा लामा भन्ने, उहाँको हौसला पनि छ मलाई खास पनि यो क्षेत्रमा लाग्नको लागि. अहिले चाहिँ हामी अलिक यो भर्चुअलबाट अलिक लाइफबाट अलिक टाढा भएर मात्रै हो, नत्र उहाँले प्रत्येक दिन चाहिँ मैले लेखेको कविताहरूलाई पढ्नुहुन्थ्यो र यो ठिक छ, अझ यस्तो सुधार गर्नु पाए हुन्थ्यो, तर एकदम राम्रो छ भनेर प्रशंसा गर्नुहुन्थ्यो। त्यसै गरेर अर्को एकजना शिक्षक मित्र पनि हुनुहुन्छ मेरो, उहाँ लेख्नुहुन्न तर मलाई हौसला दिनलाई प्रशंसा चाहिँ गर्नुहुन्छ, शिक्षक रामकृष्ण भण्डारी।
यस्तो किसिमको प्रशंसाले चाहिँ आफूमा जोस ल्याउँछ, अरू लेखौँ क्यारे जाँगर ल्याउँछ, फुर्दै आउँछन् नयाँ नयाँ।
एकदमै एकदमै, कहिलेकाहीँ लेखियो अनि फेसबुकतिर राख्छौँ हामी, त्यसमा कमेन्टहरू यस्तो आएन भने त्यो प्रशंसा नभएपछि यो लेख्नु पनि बेकारै हो कि के हो जस्तो, टाइम मात्रै वेस्ट हो कि के हो जस्तो लाग्छ। कहिलेकाहीँ एकदम बढी लाइक कमेन्ट अनि आइसकेपछि त्यो प्रशंसा हो नि त एक हिसाबले, त्यसपछि अर्को तुरन्तै लेखेर छिटै राखौँ भन्ने पनि लाग्छ।
यो प्रशंसाको कुरो भयो, तपाईँलाई तपाईँको कविता सुनेर अथवा पढेर चाहिँ आलोचना गर्ने पनि त सम्झना होला नि, यो आलोचना चाहिँ मलाई यसरी गर्नुभएको थियो त्यसपछि मैले चेत खाएँ, मैले त एकदमै सुधारेँ त्यसपछि जस्तो खालको कुनै सम्झना छन्?
अब यो हाम्रो सायद मान्छेको सबैको यो स्वभाव होला, अगाडि आलोचना गर्ने अलिक कमै हुनुहुन्छ, त्यसरी मलाई चाहिँ अब प्रशंसाका पुल बाँध्ने चाहिँ हुनुहुन्छ र आलोचना गर्ने चाहिँ म चाहन्थेँ, चाहिँ म चाहन्छु चाहिँ आलोचना कसैले गरिदियोस्, मलाई सुधार्ने मौका पाइयोस्, तर त्यस्तो खालको अहिलेसम्म मैले भेटेको छैन।
अर्को सुनाउनुहोस् न, अब कुन कविता सुनाउनुहुन्छ?
हुन्छ, मसँग अर्को कविताको शीर्षक छ धत काठमाडौँ। हिजै मात्र न्यु रोडमा जन्मियो एउटा सलाह, जन्मने बित्तिकै त्यसले मार्यो एक फन्का टुँडी खेललाई र घण्टाघरको समय चपाएर डकार्दै बुई चढ्यो सुन्धाराको, अनि एकपटक काठमाडौँलाई हेरेर पिच्च थुक्यो धत काठमाडौँ। ऊसँगै जन्मिएको रामुदाई अझै घिस्रिँदैछ न्यु रोड गा बहालमा, महाबौद्ध किलागलमा ऊ प्रत्येक बिहान नाङ्गो खुट्टा घिसार्दै फन्को मार्छ काठमाडौँलाई बढेमाको भारी सहित, अनि प्रत्येक साँझ बिलाउँछ अँधेरो गल्लीहरूमा, यस्तो लाग्छ उसलाई निलिरहेछ काठमाडौँ र पिच्च थुकिरहेछ धत रामे।
निकै मिठो कविता, आज मिठै मिठा कविताहरू सुनिरहेका छौँ हामीले, मलाई त्यस्तै लागिरहेको छ बिना थिङजीको। र अब करिब करिब हामी अन्त्यतिर छौँ, एकदेखि दुईवटासम्म कविता वाचन गर्ने समय छ होला हामीसँग, तपाईँ अब कुन सुनाउनुहुन्छ?
मैले एउटा कम्पिटिसनको लागि लेखेको, तर सेलेक्ट चाहिँ भएन, यो अन्तर्राष्ट्रिय कविता त्यस्तै प्रतियोगिता के थियो समथिङ, त्यसमा मैले यो पठाएकी थिएँ, म वाचन गर्न चाहन्छु। कविताको शीर्षक छ बहुराष्ट्रिय कम्पनी। आधा घाम आकाशमा हुँदै तन्नेरी सपना जोर आँखामा पालेर हुर्काएकै वर्षमा त हो, लोपसाङले देउरालीमा पाती चढाएको, जुरेलीसँगै काफल टिपेको, अनि मयलका हाँगा छिमल्दै मोटर गुड्ने बाटो बनाएको, त्यही बाटो बनेकै वर्षमा नै हो दुई चारवटा ट्र्याक्टर हाइब्रिडवाला मकै मार्फाको रायो गाउँ भित्रिएको, अनि सँगसँगै भित्रियो बहुराष्ट्रिय कम्पनीको ठेकेदार गम्भीरे। उसले सिकायो मार्फा लाउन, खुमल 1, 3, 5, 11, 13 जातका धान लाउन, अरुण देउती मनकामना उन्नत नस्लका मकै छर्न, त्यो वर्ष फल्यो मुरीका मुरी धान, भक्कारीका भकारी गहुँ, जुत्ताका जुत्ता मकै, बढे बढेमाका साग। त्यो देखेर हाँसे सीताराम गङ्गाराम, हाँसे पासाङ लोपसाङ, हाँसे पुरै गाउँ। अर्को वर्ष ठिक त्यसै समयमा फलेन धान, फलेन गहुँ, फलेन मकै, सप्रेन मार्फा, रोए सीताराम गङ्गाराम, रोए पासाङ लोपसाङ, अनि रोए पुरै गाउँ। गम्भीरे गम्भीर भयो, जुङ्गामा ताउ लायो, अनि मुसुक्क हाँस्यो बिचरा बिचरा सीताराम गङ्गाराम पासाङ अनि लोपसाङलाई के थाहा, ती बहुराष्ट्रिय कम्पनीहरू भक्तपुरेहरूले जुजुधाउँदै बनाएर खान सिकाएर बनाउन कहिले नसिकाए जस्तै खेती गर्न सिकाउँछन्, तर बिउ भण्डारण गर्नै नमिल्ने गरी यिनलाई के थाहा बहुराष्ट्रिय नीति, ललिपप देखाएर गोजी भर्ने थिति, त्यसैले त भोलिपल्ट गम्भीरेको घर अगाडि लाम देखियो मान्छेको ठम्मेयो सीताराम गङ्गाराम पासाङ लोपसाङ अनि अरू थुप्रै बहुराष्ट्रिय कम्पनीको बिउ किन्न सायद त्यतिखेर अस्ताएको थियो घाम।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
बिना थिङ तामाङका कविताहरू सुनिरहेका छौँ हामी, करिब करिब अन्त्यमा छौँ, अझै एउटा कविता वाचन गर्ने ठाउँ रह्यो बिनाजी, त्यसअघि तपाईँलाई एउटा प्रश्न सोध्न मन लाग्यो, कवयित्री बिना थिङ तामाङको उत्तर यो प्रश्नमा कस्तो होला जस्तो लाग्यो। कविता नबुझेका अथवा साहित्यलाई नबुझेका व्यक्तिहरू पनि कति हुनुहुन्छ होला अहिले रेडियो सुन्दै गर्नुभएको, उहाँहरूलाई चाहिँ साहित्य जीवनको कस्तो भाग हो, कति महत्त्वपूर्ण भाग हो भन्नु पर्यो भने तपाईँको उत्तर के आउँछ?
साहित्य जिन्दगीको अभिन्न भाग हो भन्दा पनि हुन्छ। हामी लेख्न जान्ने अथवा लेख्न नजान्ने जोसँग पनि भावहरू हुन्छन्, व्यक्त गर्न नसकेका भावहरू पनि हुन्छन्, जसले पनि महसुस गरेका हुन्छन् दुःख सुख स्पर्श है, त्यो अनुभूत गर्न सक्ने कुराहरू कविता कथा गजल उपन्यास यसमा व्यक्त गर्न नसके पनि मान्छेसँग त्यो हुन्छ। त्यस कारण यो मान्छे यो बिना सायदै बाँच्छन्।
यो माध्यमलाई सबैले अप्नाउनु पर्छ
एकदमै, त्यो भावहरूलाई प्रस्तुत गराउनलाई मान्छे आफैमा एकदम चेपिएर बस्नु हुँदैन, त्यो भावलाई प्रस्फुटन गरे ऊ मेन्टल्ली मानसिक रूपमा पनि खुलस्त हुन्छ,
प्रकट गर्न दिनु पर्छ।
हजुर एकदमै।
अब अन्त्यमा एउटा कविता वाचन सुनौ, त्यसपछि हामी छुट्टिन्छौँ।
हुन्छ, यो प्रेम सम्बन्धी छ। एउटा लास्ट अन्त्यमा चाहिँ असारे फुल र झरी मेरो कविताको शीर्षक। वास्तवमा मलाई मन पर्दैन दिनरात पर्ने यो झरी, वास्तवमा मलाई मन पर्दैन दिनरात पर्ने यो झरी, तर पनि मलाई लाग्छ जब यी असारे फुलहरू झर्न थाल्नेछन् सडकभरि, तिमी आउनेछौ हल्का मुस्कान सहित मलाई भेट्न, त्यतिखेर पक्कै पनि लागेको हुनेछ इन्द्रिणी घाम, तिमी गएको पनि यही झरीमै त हौ नि, त्यसैले मलाई यो दिनरात पर्ने झरी पटक्कै मन पर्दैन। शरदका ती चिसा बिहानहरूमा खसेका पातहरू बटुल्दै तिमी भन्थ्यौ मलाई, यसरी नै बटुल्नु छ जिन्दगीमा छरिएका खुसीहरू, सायद तिमी त्यही खुसीहरू बटुल्न त्यो दिन दर्के झरीमा मलाई रुजाउँदै रुज्दै उडेका थियौ ऊ परको देशमा, त्यो दिन साँच्चै अवसान भएको थियो असारे फुलको, उस्तै अवसान मेरो हृदयको, त्यसैले पटक्कै मन पर्दैन दिनरात पर्ने यो झरी। के तिमीलाई याद छ, के तिमीलाई याद छ ती बासन्ती दिनहरू जति बेला म तिम्रो साइकलको क्यारेजमा बसेर बत्तासिन्थे राप्तीको किनारै किनार, अनि मेरो लागि तिमी हाम फाल्थ्यौ झम्म राप्तीमा ल्याउँथ्यौ पकडेर झिङ्गे माछा अनि भन्थ्यौ हेर हेर म यी माछाको जस्तो जिन्दगी जिउन चाहन्न जो जतिखेरै पनि नियतिको फन्दामा पर्न सक्छ, मलाई त बाँच्नु चरा जसरी स्वतन्त्र आफ्नो आकाशमा, तिम्रो त्यही महत्वाकांक्षाले डोर्यायो तिमीलाई र त त्यो दिन त्यो दर्के झरीमा असारे फुलको मगमगाउँदो भैँसको व्यवस्था गर्दै गएका थियौ ऊ परको देशमा, त्यसैले मलाई पटक्कै मन पर्दैन दिनरात पर्ने यो झरी।
बडा मिठो कविता सुनाउनु भयो। तपाईँको भाव, तपाईँको कविता, तपाईँको अभिव्यक्ति सबैलाई मैले एकमुष्ट धन्यवाद भन्दै, तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न चाहनुभयो भने केमा सम्पर्क गर्नु पर्ला, कसरी सम्पर्क गर्न सकिएला भनेर सोध्छु।
हजुर, मलाई सम्पर्क गर्नको लागि चाहिँ मेरो फेसबुक आइडी बिना थिङ तामाङ, त्यसमा पनि मलाई एड गर्न सक्नुहुन्छ। त्यसपछि मेरो सम्पर्क नम्बर चाहिँ 98 43 71 90 81, प्रतिक्रिया पाऊँ सुध्रनी मौका पाऊँ त्यति नै भन्न चाहन्छु।
हस्, धन्यवाद बिनाजी। उहाँ हुनुहुन्थ्यो कवयित्री बिना थिङ तामाङ। आजको कार्यक्रम एकल कविता वाचनमा हामीले उहाँका कविताहरू सुन्यौं र उहाँसँग छलफल गर्यौं। यिनै छलफल र कविताहरूको वाचनसँगै आजको कार्यक्रमबाट हामी विदा माग्ने तर्खरमा छौं। हाम्रो कार्यक्रमबारे तपाईँको विचार र प्रतिक्रिया पठाउन हाम्रो ठेगाना छ कार्यक्रम एकल कविता वाचन, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि info@unn.com.np। हवस् त, अर्को शनिबार कवि विनोद विक्रम केसीका कविताहरू लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।